Radio Veri FM. Radio Veri FM.
Radio Veri FM. Antana Betuplu Cha, Rexy Duituplu, Sat Megahertz.
मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीले आफू खुसी क्षेत्राधिकार भन्दा बाहिरका क्याम्पसलाई सम्बन्धन दिन खोजेको भन्दै आठ विद्यार्थी संगठन विरोधमा रजिस्ट्रार चढ्ने गाडीमाथि ढुङ्गा प्रहार भएकोमा विश्वविद्यालय प्रशासनद्वारा निन्दा.
आठ स्थानीय तह रहेको बर्दियामा एक महिला मात्रै प्रमुख पदमा उम्मेद्वार. बाँसगढी, राजापुर र भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा.
रुसी सेनाले सिरियामा गरेको आक्रमणमा आइएसका प्रमुख पनि मारिएको आशंका. प्रमाणीकरण प्रक्रिया सुरु.
र 23 वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनौट खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण सुरु. पहिलो चरणमा 34 सदस्य खेलाडी सहभागी. हिमाल पहाड तराई कोही छैन पराई. बिहानको भेरी खबरबाट डिलु र सुचित्राको नमस्कार. तपाईँ हामीलाई radiobheri.com.np मोबाइल एप्लिकेशनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ.
अब खबर विस्तारमा. विभिन्न विद्यार्थी संगठनले मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीले आफू खुसी क्षेत्राधिकार भन्दा बाहिरका क्याम्पसलाई सम्बन्धन दिन खोजेको भन्दै दबावमूलक अभियान जारी राखेका छन्. आन्दोलनरत आठ विद्यार्थी संगठनले निजी संस्थालाई सम्बन्धन दिएर विश्वविद्यालयका पदाधिकारी व्यापारमा लागेको भन्दै आफूहरू भण्डाफोर अभियानमा लागेको बताएका छन्. यसैबीच समस्या समाधानका लागि विभिन्न विश्वविद्यालयका पदाधिकारीसँग हिजो हुने भनेको वार्ता पनि स्थगित गरिएको छ. विद्यालयका पदाधिकारीले विप्लव नेतृत्वको क्रान्तिकारी विद्यार्थी संगठनसँग मात्र वार्ता गर्ने भनेपछि वार्ता हुन नसकेको अन्य राष्ट्रव्यू क्रान्तिकारी सुर्खेतका अध्यक्ष महेश जीसीले बताउनु भएको छ. उहाँले वार्ताको क्रममा विश्वविद्यालयमा सामान्य तोडफोड भएको भन्दै तत्काल कुनै पनि क्याम्पसलाई सम्बन्धन नदिई विश्वविद्यालयको केन्द्रीय क्याम्पसलाई व्यवस्थित गर्नुपर्ने माग राख्नु भएको छ. यता विश्वविद्यालयले भने जायज माग पूरा गर्दै आएको भन्दै शैक्षिक मागमा छलफल गर्न पनि तयार रहेको बताएको छ. कसैको व्यक्तिगत स्वार्थ पूरा गर्न नसकिने भएकाले पूर्वाग्रह राखेर आन्दोलनका नाममा विश्वविद्यालयको समग्र विकासमा नै अवरोध गर्न खोजेको विश्वविद्यालयले आरोप लगाएको छ. यस्तै विश्वविद्यालय अनुदान आयोगले आफ्नो क्षेत्राधिकार भन्दा बाहिर रहेर कुनै पनि निजी तथा अन्य क्याम्पसहरू सम्बन्धन नदिन सबै विश्वविद्यालयले आग्रह गरेको छ. आयोगले सूचना प्रकाशित गरेर विश्वविद्यालयले पूर्वाधार पूर्व शर्त पूरा गरी आफ्नै आङ्गिक क्याम्पसमा विभिन्न साधारण तथा शैक्षिक मर्यादा सञ्चालन नगर्दै अन्य क्याम्पसलाई सम्बन्धन दिँदा शैक्षिक मर्यादा उल्लङ्घन हुने भएकाले क्याम्पस सञ्चालन भए पनि क्याम्पसको अनुगमन तथा मूल्याङ्कन नहुँदासम्म सम्बन्धन नदिन अपिल गरेको छ. आयोगले सहज व्यवस्थापन र दक्षता अभिवृद्धिका लागि विश्वविद्यालयले आफ्नो भौगोलिक क्षेत्रका मात्र सम्बन्धन दिन पाउने नियम हुने जनाएको छ. यदि आयोगको निर्णय विपरीत कार्य गरेको पाइएमा त्यसको जिम्मेवारी सम्बन्धित सम्बन्धन प्राप्त गर्ने विश्वविद्यालय नै हुने आयोगले जनाएको छ.
यसैबीच मध्यपश्चिमाञ्चल विश्वविद्यालयका रजिस्ट्रार महेन्द्र कुमार मल्ल चढ्ने गाडीमाथि ढुङ्गा प्रहार भएको छ. विश्वविद्यालयको आवास क्षेत्र नजिकै रहेको विस्तारित कार्यालयमा पार्किङ गरेको गाडीमाथि आन्दोलनरत असन्तुष्ट विद्यार्थीहरूले ढुङ्गा प्रहार गरेको विश्वविद्यालयका सूचना अधिकारी विष्णु कुमार खड्काले जानकारी दिनुभएको छ. विस्तारित कार्यालयमा पुगेको टोलीले केही असन्तुष्ट विद्यार्थीहरूले टोलीले रजिस्ट्रार चढ्ने 42-45 नम्बरको गाडीमाथि ढुङ्गा प्रहार गरेको विश्वविद्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ. उपकुलपति प्राध्यापक डाक्टर उपेन्द्र कुमार कोइराला, रजिस्ट्रार डाक्टर महेन्द्र कुमार मल्ल सहित 5 संकायका डिनहरू तथा 4 निर्देशनालयका निर्देशकहरूको बैठकले घटनाको निन्दा गर्दै सबननलाई कारवाही गर्ने माग गरिएको छ.
आठवटा स्थानीय तह रहेको बर्दियामा एक महिलाले मात्र नगर प्रमुख पदको उम्मेद्वार बन्ने अवसर पाउनु भएको छ. बाँसगढी नगरपालिका 5 निर्मला अर्याललाई राष्ट्रिय जनमोर्चाले बाँसगढी नगरपालिकाको मेयर पदमा उम्मेद्वार बनाउने निर्णयसँगै बर्दियामा उहाँ मात्र मेयर पदको महिला उम्मेद्वार हुनुभएको छ. 30 वर्षदेखि राजनीतिमा सक्रिय अर्यालले विकास निर्माण महिला सशक्तिकरणका सवालमा काम गरेको भन्दै उहाँलाई मेयरको उम्मेद्वार बनाएको जिल्ला अध्यक्ष वासुदेव पोखरेलले बताउनु भएको छ. तथा साना दलले भने महिलालाई उपमेयर र उपाध्यक्षमा सीमित राखेका छन्। यस्तै एमाले बर्दियाले गुलरिया नगरपालिकाको वडा नम्बर 6 को वडा समितिको सबै पदमा महिला उम्मेद्वार उठाएको छ।
यस्तै बर्दियाका बासगढी, राजापुर र भारतसँग सीमा जोडिएको सीमावर्ती क्षेत्र लगायतका ठाउँलाई अति संवेदनशील माने सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जनाएको छ। जिल्लामा 42 संवेदनशील र 58 सामान्य मतदान स्थलमा सुरक्षाका लागि पर्याप्त जनशक्ति परिचालन गरिएको बर्दियाका प्रहरी प्रमुख भरत बोहराले बताउनु भएको छ। यस्तै प्रमुख जिल्ला अधिकारी विष्णु बहादुर थापाले निर्वाचनका लागि करिब 500 नेपाली सेना, 500 सशस्त्र र 1200 नेपाल प्रहरी र 1600 म्यादी प्रहरी परिचालन गरिने बताउनु भएको छ। निर्वाचनको अवधिमा सीमामा अपराधी गतिविधि बढ्न सक्ने भन्दै सीमावर्ती क्षेत्रमा दुवै मुलुकका सुरक्षाकर्मीले संयुक्त गस्ती समेत गर्दै आएका छन्। शान्ति सुरक्षालाई मध्यनजर गराख्दै प्रहरीले राति 9 बजेपछि पसल, होटेल तथा रेस्टुराँहरू बन्द गर्न आदेश दिएको छ। स्थानीय प्रशासनले शंकास्पद गतिविधिमा संलग्नलाई तत्काल नियन्त्रणमा लिन सादा पोसाकका प्रहरी परिचालन गरेको छ भने निर्वाचन हुने दिनको एक साता अघिदेखि मदिराजन्य पदार्थको बिक्री वितरण मा रोक लगाउने बताएको छ।
स्थानीय तह निर्वाचन भएसँगै अहिले जनप्रतिनिधिहरू आफ्नो गाउँपालिका तथा नगरपालिकाको विकासमा जुट्न थालेका छन्। मुलुक नयाँ संरचनामा गएसँगै अब स्थानीय स्तरबाट अधिकांश सरकारी सेवा पाइने भएपछि स्थानीय पनि हर्षित भएका छन्। नयाँ जनप्रतिनिधिहरूबाट नागरिकले स्थानीय स्तरमा विकास निर्माणले गति लिने र दैनिक जनजीवनमा पनि सुधार हुने अपेक्षा गरेका छन्। यसै सन्दर्भमा हामीले सुर्खेतका गुरुबाकोट नगरपालिकाका प्रमुख हस्तबहादुर पुनसँग समृद्ध गुरुबाकोटमा गर्नुपर्ने काम, आगामी योजना र यसमा रहेका समस्याको बारेमा कुराकानी गरेका छौँ। हाम्रा साथी मधुवन विसीले गुरुबाकोटको विकासको लागि के योजना बनाउनु भएको छ त भनी सोध्नु भएको छ।
हामीले पहिलो निर्णय गर्यौँ कि नगरपालिका घोषणा भइसके पश्चात पनि त्यहाँ सडकको कुनै वडामा पनि धेरै वडामा सडकले चाहिँ नछोएको स्थिति पनि देखियो। बस्ती वडा त ठाउँ थियो, वडा आफ्नो ठाउँ थियो, सँगसँगै त्यहाँ कुनै टोल बस्ती सबै तिनीहरू एकदमै विकट, सडकको विस्तार नहुँदासम्म अरू कुरा पनि केही विकास नहुने भएको हुँदा 5 वर्षको पिरियडभित्र हामीले हरेक वडाका बस्ती टोलहरूमा सडकको सञ्जालबाट जोडिने भन्ने कुरो पहिलो निर्णय गरेका छौँ। त्यही अनुरूप काम अगाडि बढेछ।
जस्तो यो गुरुबाकोटको समस्या के देख्नु भएको छ?
समस्या थुप्रै छन्, जनताको समस्याहरू थुप्रै छन्। अब यो मैले सडकको कुरा गरेँ, खानेपानीको कुराहरू त्यस्तो समस्या छन्, आवश्यक पूर्वाधारको कुराहरूमा, शिक्षाको कुरामा त्यस्तै तस नस भएको छ, स्थिति छ सबै ठाउँमा। अहिले अब सामुदायिक विद्यालय भन्दा पनि अब निजी विद्यालयमा अध्ययन गर्ने मान्छेको प्रवृत्ति बढ्दै गएको छ। बोर्डिङ अब सानो क्लासहरूमा यसो हेर्दाखेरि सबै ठाउँमा विद्यार्थीको संख्या एकदमै कम भएको स्थिति देखिन्छ। सबै बोर्डिङले चाहिँ अब बोर्डिङहरूमा अध्ययन गर्ने एउटा भनौँ न त्यो खालको वातावरण बनेको छ स्थिति। शिक्षाको कुरामा, स्वास्थ्य कुरामा त्यस्तै के छ, धेरै विकट ठाउँहरू पनि छन् जहाँ महिलाहरूले अब प्रसुति हुँदाखेरिको अब अवस्थामा ल्याउँदै ल्याउँदै बाटोमै अब बच्चा जन्मिने स्थिति, अब सुरक्षित किसिमले गर्भ भनौँ न त्यो नहुने स्थिति।
जस्तो यो महिला बाल बालिकाहरूको लागि केही त्यस्तो प्याकेज सहितको कार्यक्रम गर्नु भएको छ?
अब महिलाको विषयमा चाहिँ अब मैले तत्कालै एउटा निर्णय गरेर सोचिरहेको छु कि अब यो जुन पाठ्यकारको समस्या धेरै ठाउँमा चाहिँ महिलाहरूको एउटा समस्याको चाहिँ भनेको छ। अब यसमा नगरपालिकाले चाहिँ कसरी हुनसक्छ, अब यसको अब बजेटको विनियोजन कस्तो खालको हुनसक्छ त्यो हेरेर हामीले सकेसम्म निशुल्क पाठ्यक्रम सम्बन्धीको उपचार गर्न सकिन्छ कि भन्ने कुरामा चाहिँ एउटा होमवर्क चाहिँ गरिरहेका छौँ। अब कतिसम्म सफल हुन सक्छौँ,
जस्तो यो साबिकको सारे गाउँ विकास समितिमा एम्बुलेन्सको समस्या पनि छ भन्ने कुरा पनि छ, र अस्पतालको पनि अब मेलकुन अस्पताल आउँदा त्यहाँ पनि अलिकति समस्या, टाढाको बाटो र आउने दूरी पनि टाढा भएको कारणले अलि अप्ठ्यारो पनि गरी महसुस गर्नु भएको छ, के पहल गर्नु भएको छ?
अहिले मेलकुन अस्पतालमा त अब एम्बुलेन्सले नै हामीले चाहिँ अब सारे मालरानी त्यसै गरी अब यो मेलकुना सल्यान के भनौँ न सल्यानका केही गाविसहरू सुरु हामीसँग नजिक जोडिएका यी जस्तै गरी भेरी गङ्गाका ती ठाउँमा हाम्रै एम्बुलेन्सको माध्यमबाट चाहिँ सेवा सञ्चालन चाहिँ भएकै छ। त्यस्तो अब त्यति अप्ठ्यारै भएको स्थिति पनि होइन, तर समस्या त त्योभन्दा बढ्दा जटिल समस्या त अब त्योभन्दा माथि जहाँ बाटोको सञ्जाल छैन, सडकको सञ्जाल छैन, त्यहाँ चाहिँ कुनै उपाय नै छैन, गाडी नजाने स्थिति पनि छैन, त्यो ठाउँमा चाहिँ गाह्रो छ। सहारेको केही भेग भनौँ जहाँसम्म राजमार्गसँग भनौँ सडक जोडिएको छ त्यहाँसम्म त हामीले सेवा दिएकै छौँ। मेलकुना अस्पतालमा चाहिँ अहिले जो सेवाको विस्तार पनि राम्रो खालको भएको छ।
जस्तो अब केही वडाहरूमा अन्य दलको प्रतिनिधिहरूको पनि त्यहाँ सहभागिता भएको छ, उनीहरूलाई कसरी मिलाएर लैजाने?
होइन, अब यस्तो छ, हामी समृद्ध गुरुबाकोटको परिकल्पना गर्दै हिँडिरहेका छौँ। समृद्ध गुरुबाकोटको परिकल्पना गर्दाखेरि गुरुबाकोट सम्पूर्ण वासीहरू एक हुनु जरुरी छ। हामी गोरुबथानवासी हौ, हिजोको दिन राजनीतिक हिसाबले हामी आफ्नो विभिन्न अब भनौँ विचार लिएर आफ्नो एजेन्डा लिएर चाहिँ जनताको सामु गयौँ, तर अब हामी निर्वाचित भइसकेपछि हामी जनताको प्रतिनिधि हौँ खालि। त्यसकारण अब हामीले यो एमाले, यो माओवादी, यो काङ्ग्रेस भन्नुपर्ने कुनै जरुरी छैन। खालि एउटा के हुनु पर्यो भने गोरुबथान सिंह गोरुबथानका वासीहरूको हामी गोरुबथान हौँ भन्ने एउटा भावनाको विकास गर्न सक्यौँ भने बल्ल हामी समुन्नत समृद्ध गोरुबथानको हामी परिकल्पना गर्न सक्छौँ। एकदम समुन्नत विकास हुनसक्छ भन्ने कुरा त कहिले पनि सम्भव छैन। आज हामी एउटा किसिमको विकासको आवश्यकता हुन्छ भने भोलि त्यो फेरि अर्को किसिमको आवश्यकता हुन्छ। मानौँ आज एउटा सडक बनाउँदैछौँ, भोलि नयाँ ट्र्याक खोल्दैछौँ, भोलि त्यसलाई ग्राभल गर्नुपर्ने हुन्छ, पर्सि फेरि त्यसलाई अब के अरे पिच गर्नुपर्ने हुन्छ, पछि फेरि अलिक चौडा गर्नुपर्ने हुन्छ, बस्तीको विकास हुन सक्छ। समुन्नत रूपमा सबै कुरा विकास सम्पूर्ण रूपमा हामी गर्न सक्छौँ भन्ने कुरा त भन्न सकिँदैन, तर जनताका धेरै आधारभूत आवश्यकताहरू जो छन् तीहरूलाई हामी चाहिँ परिपूर्ति गर्दै अगाडि बढ्न सक्छौँ।
उहाँ हुनुहुन्थ्यो सुर्गतको गोरुबथान नगरपालिकाका प्रमुख हस्तबहादुर पुन। समृद्ध गोरुबथानमा गर्नुपर्ने काम, आगामी योजना र यसमा रहेका समस्याको बारेमा भेरी खबरसँग कुराकानी गर्दै भेरी खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन सुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। असार 14 गते हुने स्थानीय तहको चुनावका लागि हिजो तोकिएको उम्मेद्वारको मनोनयन भोलि हुने भएको छ। सरकारको निर्णय अनुसार निर्वाचन आयोगले कार्यतालिकामा हेरफेर गरेको हो। सबै दलको सहभागिता सुनिश्चितताको लागि भन्दै सरकारको आग्रहमा निर्वाचन आयोगले उम्मेद्वार मनोनयन दर्ता मिति भोलिसम्मलाई सारेको हो। सरकारले 14 गतेलाई तय भए को प्रदेश नम्बर 1, 2, 5, र 7 मध्ये प्रदेश नम्बर 2 को चुनाव असोज 2 गते गर्ने र बाँकी प्रदेशको चुनावको लागि मनोनयनको समय आगामी आइतबारसम्ममा पुर्याउने निर्णय गरेको हो। आयोगका सचिव गोपीनाथ मैनालीले नयाँ तालिका अनुसार उम्मेद्वार मनोनयन दर्ता भोलि 4 गते बिहान 8 बजेदेखि दिउँसो 4 बजेसम्म हुने बताउनु भएको छ। उम्मेद्वारको विरोधमा उजुरी दिन 5 गते बिहान 8 बजेदेखि 10 बजेसम्मको समय तोकिएको छ भने 6 गते बिहान 8 बजे देखि 11 बजेसम्म उम्मेदवारी फिर्ता गर्न सकिने भन्दै आयोगले 6 गते नै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह दिने जनाएको छ।
बैतडीमा 31 मतदान स्थल संवेदनशील रहेको जिल्ला सुरक्षा समितिले जनाएको छ। जिल्लामा रहेका 120 मतदान स्थलमध्ये 31 स्थल संवेदनशील रहेको जनाएको छ। चुनाव लक्षित सुरक्षा व्यवस्थालाई मजबुत बनाउन जिल्लाका विभिन्न मतदान केन्द्रलाई वर्गीकरण गरी सुरक्षा व्यवस्था मिलाएको प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिनुभएको छ। प्रमुख जिल्ला अधिकारी पौडेलले अति विकट खुल्ला सिमानाका कारण हुन सक्ने आपराधिक घटनालाई मध्यनजर गर्दै मतदान केन्द्रको सुरक्षा स्थितिको वर्गीकरण गरेको बताउनु भएको छ। सुरक्षा संवेदनशील को हिसाबमा जिल्लाका अति संवेदनशील मतदान केन्द्र नरहेको बताइएको छ। बैतडीमा 120 मतदान स्थल र 174 मतदान केन्द्र तय गरिएको छ। 4 नगरपालिका र 6 गाउँपालिका रहेको बैतडीमा 1,24,824 जना मतदाता रहेका छन्।
मुगुको पूर्वी क्षेत्र मुगुमा कर्मारोङ गाउँपालिका 2 मुगु गाउँका पाटन क्षेत्रमा पाइने यार्सा संकलनकर्ताहरूबाट उठेको रकम विनियोजन गरिएको छ। मुगु गाउँको विभिन्न पाटन क्षेत्रमा पाइने यार्सा गुम्बा संकलनका लागि राजस्व उठाउने र व्यवस्थापनको जिम्मा लिएको मुगु कर्मारोङ गाउँपालिका 2 मुगु गाउँले संकलनकर्ता मार्फत 45,61,500 रुपियाँ रकम राजस्व संकलन भएको थियो। संकलन भएको राजस्व मध्ये मुगुको कर्मारोङ गाउँ पालिकालाई 5,32,300, सम्बन्धित 2 नम्बर वडालाई 19,96,126 व्यवस्थापन खर्च र 19,00,000 र स्वयंसेवक खर्चतर्फ 2,00,000 विनियोजन गरेको मुगु कर्मारोङ गाउँपालिका 2 मुगु गाउँपालिकाले जनाएको छ। यो वर्ष यार्सा संकलनमा संकलनकर्ताहरू अघिल्ला वर्षभन्दा आधा भागले घटेका कारण राजस्व संकलनमा पनि कमी आएको हो।
खानेपानीको मुहान सुक्न थालेपछि बदाङको तलकोट गाउँपालिका 3 का स्थानीय बासिन्दा समस्यामा परेका छन्। तलकोट गाउँ नजिकै रहेको कमल्या ओखर खानेपानीको मुहान सुक्न थालेपछि त्यहाँका झन्डै 25 परिवारलाई खानेपानीको समस्या भएको स्थानीय परम जोशीले बताउनु भएको छ। खडेरी परेसँगै धाराबाट सानो पानी आउन थालेपछि बिहान 3 बजेदेखि राति 12 बजेसम्म लाइनमा बस्नुपर्ने बाध्यता आएको स्थानीय माया जोशीले बताउनु भएको छ। एक गाग्री पानी भर्नका लागि 5 घण्टा भन्दा बढी लाइन लाग्नुपर्ने अवस्था आएको स्थानीय बासिन्दाले गुनासो गरेका छन्। यस्तै केही स्थानीयहरू 4-5 घण्टा पैदल हिँडेर सेती नदीमा गएर पानी ल्याउने गरेका छन्। उनीहरूले भोट माग्न घर घरमा पुग्ने धेरै जसो उम्मेद्वारको अहिलेसम्म खानेपानीको कुनै कुरा नै नगरेको त्यहाँका स्थानीय बासिन्दाले गुनासो गरेका छन्। खानेपानीको समस्याको समाधान गरिदिने उम्मेद्वारलाई गाउँलेहरूले भोट दिने स्थानीय बासिन्दा सन्तोषी जोशीले बताउनु भएको छ। यस क्षेत्रमा 12 महिना मध्ये 8 महिना खानेपानी पुग्ने भए पनि 5 महिना भने खानेपानीको अभाव हुने गरेको त्यहाँका स्थानीय बासिन्दाले गुनासो गरेका छन्।
भेरी खबरमा खबरको सिलसिला जारी नै छ। रिला भने यो अर्को विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। भेरी खबरमा अब बाँकी खबर। कञ्चनपुरको खोलाहरूबाट ढुङ्गा गिटी बालुवा उत्खनन र तथा बिक्री वितरणमा 3 महिना रोक लगाइएको छ। नेपाल सरकारको निर्णय अनुसार हरेक वर्ष असारदेखि भदौ मसान्तसम्म खोलाबाट ढुङ्गा गिटी र बालुवा निकाल्न रोक लगाएको जिल्ला वन कार्यालयका वन अधिकृत शिव प्रसाद शर्माले बताउनु भएको छ। जेठ मसान्तदेखि 3 महिनाभित्र नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने भन्दै उहाँले यस्तो पाइएमा जो कोहीलाई कानून बमोजिम कारवाही हुने बताउनु भएको छ। यसै गरी कञ्चनपुरको मछेली वन्ड त्यस्तै मुसेपानी र महाकाली लगायतका सम्पूर्ण साना ठुला नदी तथा खोलाहरूबाट असार 1 गतेदेखि नै ढुङ्गा गिटी बालुवा उत्खनन गर्न तथा बिक्री गर्न बन्द भएको छ।
भेरी खबरमा अब लागौं केही विदेशका खबरतर्फ। रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैंकमा बैठकमा रहेको गरेको आक्रमणमा मारिएका व्यक्तिमा यस प्रमुख पनि रहेको आशंका गरेको छ। रुसी सैनिकका अनुसार गत मे 28 हमला गरिएको थियो र त्यसमा पनि आइएसका प्रमुख मारिएको आशंका छ। बैठकमा हमला हुँदा कैयौं मारिएको हुन सक्ने जनाइएको छ, तर त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्ने बारे प्रमाणित गर्ने प्रक्रिया शुरू भएको रुसी सेनाले जनाएको छ। रुसी सैनिकद्वारा जारी विज्ञप्तिमा सेनाले कारवाही गत मे 28 सिरियामा आइएसको परक्कड रहेको भनिएको रक्वा शहरमा गरेको थियो। यो शहरमा आइएसको बैठक बसेको र त्यसमा आइएसका प्रमुख नेता पनि सहभागी रहेको सूचनाका आधारमा यो कारवाही गरिएको सेनाको भनाइ छ।
र भेरी खबरमा अब केही खेल खबर। संयुक्त राष्ट्र इमिरेन्ट युएमा हुने 23 वर्ष मुनिको एएफसी च्याम्पियनसिप छनौट खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण शुरू भएको छ। सादो बाटो स्थित अखिल नेपाल फुटबल संघ इन्फामा शुरू बन्द प्रशिक्षणको प्रारम्भिक चरणमा 34 सदस्यीय खेलाडीलाई सहभागी गराइएको छ। अखिल नेपाल फुटबल संघ इन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले राष्ट्रिय टोलीमा रहेका खेलाडी ए डिभिजन क्लब तथा मफसलका खेलाडी समावेश गरिएको बताउनु भएको छ। यही असार 31 गतेदेखि शुरू हुने खेलमा नेपाल डीमा परेको छ। नेपालको समूहमा आयोजक युएई लेमनान र उज्बेकिस्तान रहेका छन्। नेपालले आफ्नो पहिलो खेल असार 31 गते आयोजक युएईसँग खेल्नेछ भने साउन 2 गते उज्बेकिस्तानसँग, दोस्रो तथा समूह चरणको अन्तिम खेल साउन 4 गते लेमनानसँग खेल्ने भएको छ। छनौट चरणका सम्पूर्ण खेल युएई स्थित अल आइन सहरको तालनोन बिन मोहम्मद रङ्गशालामा हुने भएका छन्। समूहको शीर्ष स्थानमा रहने टोली सन् 2018 चीनमा हुने एएफसी यु23 च्याम्पियनसिपमा अन्तिम चरणमा लागि छनौट हुने भएको छ। यस्तै दोस्रो स्थानमा रहने शीर्ष 5 टोलीले पनि प्रतियोगितामा सहभागिता जनाउने भएका छन्।
र साबिक विजेता भारत बेलायतमा जारी च्याम्पियन्स ट्रफी क्रिकेटको उपाधिका लागि 2 चिर प्रतिद्वन्दी भारत र पाकिस्तान भिड्ने भएका छन्। अस्ति सम्पन्न दोस्रो सेमी फाइनलमा भारतले बंगलादेशलाई 9 विकेटको फराकिलो अन्तरले हराउँदै पाकिस्तानसँगको उपाधि भिडन्त पक्का गरेको हो। पहिलो सेमी फाइनलमा पाकिस्तानले घरेलु टोल इङ्ल्यान्डलाई पाखा लगाउँदै फाइनलको यात्रा तय गरेको हो। फाइनल खेल भोलि नेपाली समयअनुसार दिनको 3:15 लन्डन स्थित दि ओभलमा हुनेछ। खेल खबर सँगै बिहानको भेरी खबर सकियो। जानुभन्दा पहिले अहिलेसम्मका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीले आफूखुसी क्षेत्र अधिकार भन्दा बाहिरका क्याम्पसलाई सम्बन्ध दिन खोजेको भन्दै 8 विद्यार्थी संगठन विरोधमा रजिस्ट्रार चढ्ने गाडीमाथि ढुङ्गा प्रहार भएकोमा विश्वविद्यालय प्रशासनद्वारा निन्दा।
8 स्थानीय तह रहेको बर्दियामा 1 महिला मात्रै प्रमुख पदमा उम्मेद्वार। बासगढी राजापुर र भारतसँग जोडिएको सीमावर्ती क्षेत्रमा सुरक्षा व्यवस्था कडा।
रुसी सेनाले सिरियामा गरेको आक्रमणमा आइएसका प्रमुख पनि मारिएको आशंका प्रमाणीकरण प्रक्रिया सुरु।
र 23 वर्ष मुनिको एएफसी च्याम्पियनसिप चरण खेल्न लागेको नेपाली टोलीको प्रशिक्षण सुरु। पहिलो चरणमा 34 सदस्यीय खेलाडी सहभागी हुने।
हवस् तरलाई बिहानको भेरी खबर सकियो। तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु र सुचित्रा विदा हुन्छौँ। ताजा समाचार स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्कार।